नावल तीन अनाड़ी, राइटर इसमत चुगताई, एपिसोड वन, पेज नंबर वन, दो बातें। अगर मैं नसीहत करूं कि झूठ न बोलो, बड़ों का अदब करो और जी लगाकर पढ़ो, ताकि एक दिन लाइक फाइक बनकर अपने मुल्क और कौम का नाम रोशन करो, तो मेरी लंबी चौड़ी नसीहत बेकार होगी। मुझे यकीन है कि तुम झूठ नहीं बोलते, बड़ों का अदब भी करते हो और पढ़ते भी जी लगा कर हो, लिहाजा जरूर एक दिन किसी काबिल बनोगे और मुल्क की खिदमत करोगे। तुम मुस्तकबिल के मेमार हो, फिर भला तुम्हें नसीहतों की क्या जरूरत है। इसलिए मैं तो यही कहूंगी कि तुम इसी तरह शरारतें करते रहो, कह कहे लगाते रहो। शरीर बच्चे आमतौर पर जहीन होते हैं, इसलिए कुदरती तौर पर उनकी शरारतों से किसी की आंखों से आंसू बहाने वाली हरकतें सरजत नहीं होती। उनकी शरारतों पर तो हंसी आती है, दिलों के दुख धीमे होते हैं। इसलिए मैं तो तुम्हें यही राय दूंगी कि बूढ़े भी हो जाओ तब भी ऐसी ही दिलचस्प शरारतें करते रहना, यूं ही हंसते हंसाते रहना। अगर किसी का नुकसान नहीं होता तो शरारतों से ज्यादा हसीन कोई हरकत नहीं। कोको, सब तुम्हें काफी बद समझते हैं, तुम हो भी हासे बद, मगर यहां असल में बद के मानी शरीर के हैं, लिहाजा तुम बड़े मजे से बदी पर कायम रह सकते हो। जरा इस आदत को अपने मुस्तकबिल के फायदे में इस्तेमाल करना शुरू कर दो। बबलू, तुम बदसीले हो, मगर तुम्हारा दिमाग ताजी घोड़ी की तरह कलांचे भरता है और तुम्हारी उंगलियों में कोसो कजा छुपी हुई है। उठकर जमीन के चेहरे से मैल कचैल उतार कर रंग बिखेर दो, मजा आ जाएगा। टीनू, तुम सबसे छोटे हो मगर सबसे खोटे नहीं, ये काफी हैरत की बात है। दुनिया में तुम जैसे हजारों लाखों टीनू हैं, और जब मैं इतने बहुत सारे टीनू का ख्याल करती हूं तो मुझे ये दुनिया के मुस्तकबिल पर रश्क आने लगता है। जो शरारतें आज तुम करते हो वही कल हमने भी की थी, और वो दिन भी आएगा जब यही शरारतें तुम्हारे बच्चे करेंगे। इंसान की जिंदगी एक दरख्त जैसी है, कल्ला फूटता है, पौधा परवान चढ़ता है। इस वक्त वो बिल्कुल अनाड़ियों जैसी हरकतें करता है, कभी एक तरफ टेढ़ा होने लगता है, कभी दूसरी तरफ जरूरत से ज्यादा झुकता है, कभी किसी की दीवार से अड़कर बढ़ने लगता है। दीवार भी चटकती है और उसका जिस्म कुबड़ा हो जाता है। अगर माली होशियार हो तो वो तुम लोगों की तरह सीना तार कर आसमान की तरफ उठता चला जाता है, और एक दिन फूल और फल से बराबर होकर दुनिया को फैज पहुंचाता है। तुम भी बढ़ते हुए पौधे हो, अच्छी सिंचाई और रखवाली ने तुम्हारा मुस्तकबिल रोशन बना दिया है। फिर अब मैं तुम्हें क्या नसीहत करूं, तुम खुद मेरे लिए बहुत दिलचस्प हो। इसमत चुगताई। तीनों ताज अकबर की सीढ़ियों पर उकताए हुए बैठे थे। कुकू अपने नए जूते को हजार बार चमकाने के बाद सिर्फ वक्त काटने के लिए मन्नन भैया के पुराने मोजे से घस्से दे रहे थे। बबलू कोई निहायत बेसुरी फिल्म की ट्यून गुनगुना रहे थे, साथ साथ घुटने पर ठेका भी देते जा रहे थे। टीनू सबसे नीचे की सीढ़ी पर बैठे उस मक्खी पर जला रहे थे जो पन पन करके बार बार उनकी चकोर नाक पर टप्पे लगा रही थी। उन्हें अपनी नाक के वसी होने का वैसे भी बहुत गम था, ऊपर से ये बद मजाक मक्खी उनकी नाक पर फुटबॉल खेलकर जैसे और ताने दे रही थी। कई बार उन्होंने अपनी नाक की फुंगी पर आंखें भंगी करके देखा और ताक कर घोंसा मारा, मगर वो हर दफा एक लम्हा पहले फुदक कर फिर वापस आ जाती। बबलू इनकी बेबसी पर मुस्कुरा रहे थे। यार टीनू, ये कमबख्त मक्खी यूं नहीं मानेगी, इसके लिए एक चूहे दान की किस्म का आला ईजाद होना चाहिए, मजे से नाक पर रखकर सो जाया करना, जैसे ही आएगी फटाक से मर जाएगी। अब टीनू वैसे ही खिसियाने बैठे थे, जोर से कोहनी उछाली जो बबलू की ठोड़ी पर लगी और उनकी जुबान कुचल गई। कुक्कू जो मजे से बैठे अपना जूता चमका रहे थे, सूरतेहाल को उम्मीद अफजा देखकर फौरन मुतवज्जा हो गए और बबलू को ऐसा टोला दिया कि वो फिसलकर टीनू की पीठ पर जम गए। एकदम जैसे सोई हुई फिजा ने अंगड़ाई ली और वहीं सीढ़ियों पर तीनों गड़मड़ हो गए। अरे अरे जे, क्या हो रहा है जी? मेवाराम अंदर से गुर्राते हुए निकले और खुद लड़ाई के भंवर में उलझकर ऊंधे हो गए। उनके हाथों में जामनू की टोकरी थी, वो तीनों पर बरस पड़ी। एकदम लड़ाई ढीली पड़ गई और देखते देखते जो जामने कुचलने से बची थी लूट ली गई। अब मेवाराम बहुत फुनफनाए, गोया ये जामने उन्हीं के लिए लाए थे, मगर इस तूफानी बदतमीजी पर वो बिगड़ गए और पैर टपकते बीमा से शिकायत करने चल दिए। जामने खाने में तीनों ऐसे जुटे कि ये भी याद न रहा कि झगड़ा किस बात पर हुआ था। असल में तीनों सख्त बोर हो रहे थे, इम्तिहान खत्म हो गए थे और ऐसा मालूम होता था कि कंदू से भीगे हुए रेत के बोरे फिसल गए। दो दिन से तीनों खाली डब्बों की तरह इधर उधर लुढ़क रहे थे, समझ में नहीं आता था कि क्या करें। 3 महीने की छुट्टियां कैसे काटी जाएं? अगर लड़ाई झगड़ा किया तो जाहिर है सख्त कुंदी होगी। गर्मी के मारे सबका मूड वैसे ही खराब हो रहा है, कोई तरकीब सोचना चाहिए भाई, बबलू ने तजवीज पेश की। 2, 3, 5 खेलें, टीनू ने राय दी। हटो यार, बोर हो गए, 2, 3, 5 से, कुक्कू बोले। कोई ड्रामा करे हैं? भई हम तो नहीं करते ड्रामा, टीनू चीखा। टीनू साहब आप तो गधे हैं, कुक्कू ने फैसला किया। जनाब इतना शानदार ड्रामा होगा कि क्या बताएं, जैसे किम्मी आपा वगैरह दिल्ली फेस्टिवल में गई हैं, हम भी जा सकते हैं। एकदम फर्स्ट क्लास ड्रामा तैयार करें, टिकट लगाकर करें। हैं भाई, हम नहीं खरीदेंगे टिकट, टीनू बिगड़े। तुम तो बेवकूफ हो भाई, तुम तो इतने खुद पार्ट करोगे तो तुम्हें टिकट थोड़ी लेना पड़ेगा, बबलू ने कहा। और जनाब क्या ताजुब, हमारे ड्रामे को इनाम मिल जाए, कुकू ने प्लान बनाया। और फिर हम ड्रामा कंपनी खोल लेंगे। एहें, कुछ जो खोल पाए, अम्मा जो मारेंगी, ये बुजुर्ग कुछ जो करने दें। जी हां, क्यों मारेंगी अम्मा, क्यों? कुकू फिर शुरू करो यार, बबलू ने शौक से आंखें चमकाई। अब सवाल ये था कि कौन सा ड्रामा खेला जाए। हर कहानी में कमबख्त शहजादी जरूर होती है, शहजादी किसको बनाया जाए? अजरा परवीन के नखरे कौन सहे? वैसे इनके पास ईद के लाल जोड़े मौजूद हैं और झिलमिल करती कुर्ती ओढ़निया भी हैं, मगर मुसीबत यह है कि अलग अलग पैदा होकर भी दोनों जुड़वा बनी रहती हैं। जहां अजरा चाहे परवीन भी जाएंगी, जिसे अजरा लड़ेगी परवीन फौरन उसका मुंह खसूट लेगी। अगर अजरा कुएं में कूदे तो शर्तिया परवीन भी कूद पड़ेंगी। एक को शहजादी बनाओ तो दूसरी रूठ ही जाती है, खैर रूठ जाए बला से, मगर वो तो ऐन रंग में भंग करने पर तुल जाती है। बीच ड्रामे में सबको चिल्ला चिल्ला कर बता देती है, ये बिल्कुल शहजादी नहीं, भंगन लग रही है। शहजादी ना शहजादी की दो बड़ी इतरा रही हैं लोगों, ये अजरा हैं, अजरा चोटी, मेरी गुड़िया का पजामा चुराया था इन्होंने। बस अजरा वही ताजवाज फेंक कर पिसर जाती या परवीन पर चील की तरह झपट कर उनकी चोटी नोच डालती। परवीन कोई दबने वाली थी, बस वही नियोले और साम की लड़ाई ठुन जाती। मुंतजमीन और दूसरे कलाकार उनकी लपेट में आकर गोदड़ की तरह उलझ जाते। फिर नौकर और आयाएं आ जाती, उनका भी बीच बचाव कराने में भरता बन जाता। इस तरह जिस ड्रामे में अजरा परवीन को लिया जाता वो हमेशा ट्रेजेडी पर खत्म होता था। लिहाजा कुकू ने फैसला किया कि कोई लड़की ड्रामे के आसपास न फटकने दी जाए। वो खुद ही शहजादी भी बनेंगे और शहजादा भी, और अगर जरूरत पड़ी तो काला देव भी बन जाएंगे। मगर जब उन्हें तजर्बे के तौर पर दुपट्टा उड़ाया गया तो बिल्कुल चमगादड़ की तरह हवनक लगने लगे। उनके बड़े बड़े कान दुपट्टे में उसमें से खूंटियों की तरह खड़े हो गए। उनकी सूरत देखते ही बबलू को हंसी का दौरा पड़ा तो ड्रामा कंपनी करीब करीब टूट गई। कुकु बुरा मान गए और दुपट्टा फेंक कर गमगीन बैठ गए। बड़े सोच विचार के बाद तय हुआ कि ड्रामे के दरमियान में शहजादी अंगूर खाएगी, लिहाजा तीनों शहजादी बनने पर मुसर होने लगे। जाहिर है अगर तीनों शहजादियां बना दी जाती तो बादशाह, काला देव और बहादुर सिपाही कौन बनता। वैसे चौबेदार, महामंत्री और फौज की खिदमत में इन्हें तीन अदाकारों को बारी बारी अंजाम देना थी। पहले कुकू चौबेदार बनकर बादशाह के आने का ऐलान करते थे, फिर जल्दी से पर्दे के पीछे जाकर बैरे कैप जिसमें सूफी हाला ने चॉकलेट की पन्नी के फूल बनाकर लगा दिए थे पहनकर बादशाह सलामत बनकर आ जाते थे। उनके पीछे हंसी रोकने के लिए नाक दबाए बबलू वजीर आजम बने आते थे, फिर मुकालमे चलते थे और बबलू जी हजूर और जी शहनशाह के अलावा वो सारे मुकालमे भूल जाते थे। बार बार कुकू को दबी जुबान से उनके मुकालमे याद दिलाने पड़ते थे। दो तीन दफा ई ई करने के बाद उन्हें मुकालमा याद आ जाता। उधर तीनों शहजादी की तरह खरामा खरामा चलने की बजाय बद बद करते आते और फौरन बोलते, अंगूर हाजिर किए जाएं। उन्हें आते ही अंगूर की फिक्र पड़ जाती। अरे भाई अभी नहीं, कुकू बिगड़ जाते। वाह जनाब क्यों नहीं, टीनू बिगड़ते। ओहो भाई पहले शहजादी स्टेज पर आती है, शहनशाह को साथ सलाम करती है। स्टेज डायरेक्टर बबलू झिल्ला उठते। कितनी दफा उन्होंने टीनू को समझाया कि शहजादी को बार बार भूलकर 6 या 8 सलाम नहीं करने चाहिए। सलाम करने के बाद शहजादी मुकालमा बोलती है, फिर अंगूर मांगती है, बल्कि कनीज लाती है तो पहले इंकार करती है, फिर बड़ी मुश्किल से थोड़े सिखाती है, जल्दी जल्दी सब नहीं भुगस लेती। मगर तीनों खैरान थे, उनकी समझ में नहीं आता था कि शहजादी इतनी गदी कैसे हो सकती है कि अंगूर खाने से झूठ मूठ को भी इंकार कर दे। उनका ख्याल था शहजादी स्टेज पर आते ही अंगूरों की फरमाइश करे और नहायत तेजी से खा जाए और ड्रामा खत्म हो जाए। बस रिहर्सल में अंगूर तो न मिले, लिहाजा चनों और बिस्किटों से काम चलाया गया। मगर शहजादी फिर डायलॉग भूल गई और आते ही बोली, अंगूर हाजिर किए जाएं। नहीं जनाब अभी से अंगूर नहीं मिलेंगे, डायलॉग तो खत्म हुआ नहीं, कुकू भुन्नाए। अरे वाह बोल तो दिया डायलॉग, टीनू मिनमनाए। एहें कब बोला था झूठे, वजीर आजम यानी बबलू बोले। ओहो भाई अभी तो बोला था, नहीं तो फिर बोल देंगे अंगूर खाने के बाद। एहें गधे बाद में कैसे बोलोगे, डायलॉग बोलो तब मिलेंगे अंगूर, कुकू बादशाह की कुर्सी से चिल्लाए। इतने में ये बहस चल रही थी कि बबलू उकताकर बिस्किट चखने लगे और इससे पहले कि वो सारे बिस्किट चख डालते शहजादी और शहनशाह की नजर वजीरे आला की इस हरकत नाजेबा पर पड़ गई और डायलॉग वगैरह भूलकर दोनों बिस्किटों पर टूट पड़े और दम भर में बिस्किट खत्म हो गए। उस दिन रिहर्सल मुलतवी करना पड़ा क्योंकि टीनू को ड्रामे का सिर्फ एक हिस्सा दिलचस्प मालूम होता था, यानी बिस्किटों से रिहर्सल। उनकी तो सारी दिलचस्पी खत्म हो गई। شہزادی کے کپڑوں کا سوال بھی بہت ٹیڑھا تھا۔ شہنشاہ تو اپنی کارڈائی کی پتلون اور اچکن پہن کر اوپر سے بی اما کا ایک گھنا ہوا دوشالہ اوڑے لیتے تھے تو نہایت ہی شاندار بادشاہ بن جاتے۔ پنی کا پھول لگا ہوا تاج موجود ہی تھا۔ ببلو خالہ کی پرانی ساڑی کا پگڑ باندھ کر وسیم بھائی کی مہندی کی ریشمی اچکن پہن لیتے تھے اور فرسٹ کلاس وزیر اعظم بن جاتے تھے۔ مگر ٹینو کے ڈریس کی مصیبت تھی۔ عذرا نے اپنا نازک اطلس کا پاجامہ دینے سے قطعی انکار کر دیا تھا۔ ٹینو کی موصل جیسی ٹانگوں کے خیال سے ہی پھریریاں آتی تھیں۔ خوبصورت گوٹے کا غرارہ دو منٹ میں تار تار ہو جائے گا۔ اگر گھوڑے کو غرارہ پہنا دیا جائے تو اس بدنصیب غرارے کی زندگی کتنے منٹ کی رہ جائے گی۔ لہذا پروین کی ایک نہایت سڑیل سی شلوار ملی جو ٹینو کے گھٹنوں سے بھی اونچی تھی، اور ان کے کھردرے اونٹ جیسے گھٹنے اور بھی بھدے لگنے لگتے۔ کمیاپا کی ایک انتہائی جھلسی ہوئی پرانی شلوار اتنی لمبی تھی کہ اسے پہن کر بالکل یا تو وہ مرغی لگنے لگے یا مور، اور ان کے پیروں سے ڈیڑھ ڈیڑھ بالشت بڑی تھی۔ خیر اس سے ایک فائدہ ہوا کہ ان کے بدے بوٹ اتارنے کی ضرورت نہ تھی، آسانی سے شلوار سے ڈھک گئے۔ ریہرسل والا جالی کا دوپٹہ کمی آپا نے دھلنے دے دیا تھا۔ زبیدہ آپا کا ایک دو بالشت کا نائلان کا دوپٹہ خوش قسمتی سے ہاتھ آ گیا۔ بی اما کو پنڈلیوں میں بائنٹے پڑتے تھے تو وہ کس کر اس دوپٹے سے اسے باندھ دیا کرتی تھی۔ آرڈیکس کی تھوڑی تھوڑی بدبو آتی تھی تو ایسا کیا اندھیرا تھا۔ شلوار میں سے بھی تو سڑے ہوئے چاولوں کا بھبکا نکل رہا تھا۔ کرتے کا سوال تو بڑی آسانی سے حل ہو گیا۔ کلو بوا کا گلابی آنکھ کے نشے کا کرتا جس میں نیلی جھالریں لگی تھیں وہ مل گیا۔ یہ کرتا رایاما سے مجبور ہو کر انہوں نے بکچیا میں سینت کر رکھ دیا تھا، کیونکہ جب یہ کرتا پہن کر وہ اپنی کوٹری سے تلو ہوتی تھی تو بی اما اور خالہ اما کو ہول اٹھنے لگتا تھا۔ بیچاری کلو بوا کو یہ کرتا ازہد لاڈلا تھا۔ ان کے تیسرے میاں نے بڑے چاؤ سے دلی سے ان کے لیے بنوا کر بھیجا تھا۔ اسے پہن کر اپنے خیال میں وہ قطعی دلہن لگنے لگتی تھی۔ اب ٹکٹ بیچے جانے لگے۔ سب سے پہلے صوفی خالہ کے پاس ڈیپوٹیشن گیا۔ خوب روب گانٹا گیا کہ ازہد شاندار ڈرامہ ہونے والا ہے، سچ مچ کے انگور ہوں گے وغیرہ وغیرہ۔ ان کے ہاتھ ٹکٹ بھی بیچا گیا اور ڈونیشن بھی لیا گیا۔ اس کے بعد وسیم بھائی کو گھیرا گیا۔ پہلے تو وہ بہت بدکے، انہیں تو قاعدے سے پاس ملنا چاہیے، مگر سکندر بھابی نے چار ٹکٹ چار چار آنے والے خرید لیے اور بڑے زور و شور سے تیاریاں ہونے لگی۔ چبوترے پر تخت بچا کر اسٹیج بنایا گیا۔ گھر بھر کی جتنی کرسیاں اور مونڈے تھے جمع کر کے سامنے سجائے گئے۔ ان کے پیچھے پلنگ بچھا دیے گئے اور سر شام ہی پبلک جمع ہونے لگی۔ عذرا اور پروین اب پچھتا رہی تھی کہ کیوں ڈرامے میں حصہ نہیں لیا۔ مزے سے پیسے ملتے اور انگور کھانے کو ملتے سو الگ، مگر اب پچھتانے سے کیا ہوتا تھا۔ لیکن جب پیروں سے ڈیڑھ بالشت آگے نکلی ہوئی شلوار اور کلو بوا کا کرتا پہن کر ٹینو شہزادی کے روپ میں اپنے ٹیڑھے میڑھے دانتوں کو نکوستے ہوئے جلوہ افروز ہوئے، تو صوفی خالہ اور کمی آپا اتنا ہنسی کہ کرسیوں پر سے نیچے لڑک گئیں۔ ایسا معلوم ہوتا تھا کہ ٹینو صاحب کلو بوا کے بکچیا سے سیدھے نکلے چلے آ رہے ہیں۔ دوپٹہ اوڑھنے سے ان کی ناک اور بھی چوکھونٹی لگنے لگی۔ صوفی خالہ نے بڑی مشکل سے ہنسی کا دورہ روکا اور فیصلہ کیا کہ ہمارے ٹکٹ کے دام واپس کرو، ہم نہیں دیکھتے اتنا سڑیل ڈرامہ۔ ٹینو قطعی شہزادی نہیں لگ رہے ہیں، موٹی کسائنی لگ رہے ہیں۔ موٹی کسائنی سے ٹینو کے پتنگے لگتے تھے، جب آتی تھی کمبخت انہیں چھیڑتی تھی۔ اے ٹینو میاں، ہم سے بیاہ کرو گے؟ اور ٹینو کو پھر سارا گھر اتنا چھیڑتا کہ وہ پکا ارادہ کر لیتے کہ ایک دن وہ موٹی کسائنی کو قتل کر کے خود ہنسی خوشی سولی چڑھ جائیں گے، پھر کوئی نہ چھیڑے گا۔ مارے غصے کے ٹینو میاں بکھر گئے، وہیں کھڑے کھڑے سب کپڑے نوچ کے پھینک دیے اور انتقامن انگور کی پلیٹ پر ٹوٹ پڑے۔ ککو اور ببلو کے میک اپ کے باہر میوارام بوٹ پالش سے مونچھے بنا رہے تھے۔ انہوں نے جو انگوروں پر غنیم کو حملہ کرتے دیکھا تو پگڑ اور تاج پھینک پھانک خود بھی دوڑ پڑے اور انگوروں کی حفاظت میں ٹینو سے زیادہ تیزی سے انگور کھا ڈالے۔ حاضرین جو پہلے ہی ڈرامے سے نہ خوش تھے، اس ٹریجڈی پر بالکل ہی بکھر گئے اور ٹکٹوں کے پیسوں کی واپسی کے لیے غل مچانے لگے۔ چونکہ زیادہ تر ٹکٹ ادھار بکے تھے اور باقی پیسوں کے انگور اور ریہرسل کے لیے بسکٹ اور چنے آ چکے تھے، لہذا پیسے واپس کرنے کا کوئی سوال ہی نہ تھا۔ ڈرامہ بری طرح فلاپ ہو گیا۔ تو میں سے بڑھ کر بات ہاتھا پائی تک پہنچ گئی۔ ببلو نے ککو کو دھکا دیا۔ ککو سمجھے ٹینو نے دھکا دیا ہے، انہوں نے ان کے پیٹ میں لات جڑ دی۔ ٹینو نے گھما کر ایک مکہ ککو کی ناک پر ٹھکا دیا۔ بس پھر کیا تھا، تین جوڑی ہاتھ اور پیر ایسے غلط ملت ہو گئے کہ یہ پتہ نہیں چلتا تھا کہ کون سا ہاتھ کس کا ہے۔ صوفی حال اور میوارام نے بیچ بچاؤ کرنے کی کوشش میں سارے حالی وار اپنی ناکوں پر وصول کیے۔ اتنے میں گرجتی برستی خالہ میدان کارزار میں کود پڑی اور بغیر پوچھے گچھے لڑتے بھمبوڑتے امبار کو سینٹی لے کر دھنک کر رکھ دیا۔ خالہ کی عادت ہے یوں ہی اچانک میدان میں پھاند پڑتی ہیں، یہ نہیں پوچھتی کس کا قصور تھا، بس ایک سرے سے سب کو پیٹ ڈالتی ہیں۔ قصوروار اور بے قصور سب ہی پٹ جاتے ہیں، ظاہر ہے اس میں مجرم کو بھی سزا مل ہی جاتی ہے۔ یہ اور بات ہے کہ بے قصور بھی اتنا ہی یا کچھ زیادہ ہی پٹ جاتا ہے، تو بھائی گہیوں کے ساتھ گھن تو پس ہی جاتا ہے۔ آگ لگے اللہ ماری ڈراما کمپنی کو، بی ایم آ نے الٹیمیٹم دے دیا کہ اگر پھر کسی فرد نے ڈراما سٹیج کرنے کی کوشش کی تو اپنا سر پھوڑ کر گھر سے نکل جائیں گی۔ تینوں اداس پھر تاج اکبر کی سیڑھیوں پر جا کر بیٹھ گئے۔ ساری اسکیم پر ٹینو صاحب نے پانی پھیر دیا۔ ڈراما کمپنی کی دل شکن ناکامی کے بعد کئی دن تینوں بجے بجے سے رہے۔ منن بھیا اور کمی آپا کو اگر صوفی خالہ نے ڈانٹتی تو وہ انہیں خودکشی کر لینے پر مجبور کر دیتے۔ چھٹیوں پر نہ جانے کس منحوس کی پرچھائیاں پڑ گئی تھیں کہ ہر اسکیم پٹ ہو رہی تھی۔ عجب مصیبت تھی، بیڈمنٹن کھیلو تو چڑیا سیدھی تاک کر پانی کے مٹکے میں یا بی اما کے کتھے کی کلہیا میں گرتی، کرکٹ کھیلو تو ہٹ سیدھا کھڑکی یا دروازے کے شیشے پر جا بیٹھتا، آنکھ مچولی کھیلو تو چھپو کہاں۔ کمی آپا فوراً اپنے پلنگ کے نیچے سے مچھردانی کے بانس نکال نکال کر اور مار مار کر نکال دیتی۔ بی اما کے کمرے میں جاؤ تو انہیں فوراً ہول چڑھنے لگتا۔ مجھے بھائی کے کمرے میں جانا سرسر موت کو دعوت دینا ہے، فوراً پکڑ کر الجبرا اور جیومیٹری رٹانے لگیں گے۔ وسیم بھائی کے کمرے میں چھپو تو وہ فوراً چلا چلا کر اعلان کر دیں گے، بھئی ہمارے کمرے میں کوئی نہیں چھپا ہے، یہاں کوئی ڈھونڈنے نہ آئے۔ امیر خان کے باورچی خانے میں پرندہ پر نہیں مار سکتا، رہ گئی کلو بوا کی کوٹری تو وہاں چھپنا بڑی دلگردہ کا کام ہے۔ اول تو گندک، گلقند اور مختلف مرہموں کا بھبکا ناک میں چڑھ کر چھکے چھڑا دے گا، دوسرے مچھروں کے قبیلوں کے قبیلے حملہ کر کے چمڑی ادھیڑ دیں گے۔ میوارام کے کمرے میں جانا بھی درد سر مول لینا ہے۔ یہ بدذوق شخص ہر وقت شریف آدمیوں کی میلی ناکوں پر نظر رکھتا ہے، ویسے بھی چاہے کتنی صاف ہو ناک، احتیاطاً ناک صاف کرنے کی رائے دے دے گا۔ کیوں بھائی، کسی کی ناک اجلی ہے کہ میلی؟ آپ کو کیا تکلیف ہوتی ہے؟ کسی کی گردن پر میل کی پیڑیاں ہیں تو آپ کی بلا سے؟ لوگ کہتے ہیں میوارام بہت اچھا نوکر ہے۔ ہوں نوکر؟ ان تینوں کی جان کو تو وہ دوزخ کے داروغہ کی طرح لگ چکا ہے، پیدا ہوتے ہی روب جمانا شروع کر دیا اور برابر ہر وقت انٹتا رہتا ہے، ذرا ذرا سی بات پر نہایت غیر ملازمانہ حرکتیں، گستاخی سے سب کے سامنے ڈانٹنا اور موقع بے موقع چپت دے دینا۔ نہ جانے اماں نے اس ظالم کو اتنی چھوٹ کیوں دے رکھی ہے۔ آخر نوکر پر آقاؤں کا بھی کچھ روب تو ہونا چاہیے۔ یہ کیا کہ یہاں الٹی آقاؤں کی اس جلاد نوکر سے کنی دبتی ہے، اور یہ حق تلفی صرف اس لیے ہوتی ہے کہ یہ تینوں مختار نہیں۔ جو لوگ پیسہ کماتے ہیں وہ خود مختار ہوتے ہیں، وہ چاہے رات بھر تاش کھیلیں، شکار کے پروگرام بنائیں، اونچے اونچے کہہ کہہ لگائیں۔ میوارام دوڑ دوڑ کر چائے اور شربت سے ان کی خاطر تواضع کرتے ہیں، اور یہاں جب تیسری سے چوتھی پلیٹ مانگو تو ٹکا سا جواب مل جاتا ہے، بس بس کیا حیضہ کرو گے کم وقتوں؟ دنیا جانتی ہے کہ حیضے کے جراثیم آئس کریم میں نہیں بلکہ بھنڈی، لوکی اور ٹنڈو میں ہوتے ہیں، مگر یہ منحوس ترکاریاں زبردستی لگائی جاتی ہیں کہ ان میں نہ جانے کون کون سے وائٹامن ہوتے ہیں۔ حالانکہ ان بیہودہ ترکاریوں کی بجائے ہر شریف وائٹامن کو صرف ٹافیوں، گلاب جامن اور رس گلوں میں ہی ہونا چاہیے تھا۔ اپنی روزی کسی طرح خود کمائی جائے۔ ککو نے سنا تھا کہ خالہ اما وسیم بھائی کو اس لیے کھریدتی رہتی ہیں کہ وہ اپنی روزی خود نہیں کماتے، اور جو کما کر لاتے ہیں ان کے بڑے لاڈ کیے جاتے ہیں، مگر کیسے؟ ببلو سے کوئی 2-3-5 کھلوا لے، مگر ڈھلیا ڈھونے کے کام سے اس کی جان نکلتی ہے۔ بدیسلا ہے نا جناب، دولت کمانے کے لکھوں طریقے ہیں۔ ککو نے پیارے ماموں کا جملہ دہرایا، اگر کہیں سے تھوڑا سا گڑ مل جائے تو؟ گڑ؟ ببلوں کی آنکھوں میں رونق آ گئی۔ دادی اماں کو گڑ سے اللہ واسطے کا بہر ہے، بس زیادہ گڑ مت کھاؤ، پیٹ خراب ہو جائے گا۔ کہو بھلا پیٹ نہ ہو گیا کہ روئی کا پھوہا ہو گیا کہ پاؤ ڈیڑھ پاؤ گڑ سے بگڑ بیٹھے گا؟ گڑ چنے کی ٹافی بنائی جائے، ککو نے تشریح کی۔ ٹافی بنے گی تو چکھنا تو پڑے گی۔ ٹینو نے تخیل میں ٹافی چکھ کر چٹخارا لیا، پھر یہ کہ ٹافی کی چھوٹی چھوٹی پڑیاں باندھ کر بیچی جائیں، اس سے جو منافع ہو تو اور گڑ خریدا جائے اور ٹافی بنائی جائے۔ یہ ککو پکا بنیا ہے، کسی دن ٹاٹا اور برلا کا دیوالیہ نکال کر چھوڑے گا، کیا کیا ترکیبیں لڑاتا ہے۔ پھر جناب ٹافی کی دکان کھول لی جائے، ہے نا؟ ٹینو چہکے، جی ہاں، دکان سے کیا ہوگا، پورا کارخانہ کھولا جائے، پھر سارے ہندوستان میں ٹافی بھیجی جائے۔ مگر سوال یہ تھا کہ گڑ کہاں سے ملے۔ بی ایم اے تالے میں رکھتی ہے شکر اور گڑ، بس ایک ترکیب کی جائے۔ ککو عرف لال بجکڑ بولے، کیا ہر گھر میں جا کر تھوڑا گڑ مانگا جائے؟ اماں یار جوتے کھلواؤ گے؟ ہماری تو اماں اتنا ماریں گی کہ پلٹس بنا دیں گی۔ جی ہاں کیوں ماریں گی، یوں تھوڑی مانگیں گے کہ کسی کو پتا چلے۔ ٹینو جائیں گے بیگم اماں کے پاس اور کہیں گے کہ تھوڑا سا گڑ دے دیجیے، بی اماں نے مانگا ہے۔ اور ببلو تم جاؤ بی اماں کے پاس کہ بیگم اماں نے گڑ مانگا ہے۔ اس طرح اماں اور خالہ سے، دادی اماں اور خالہ اماں سے الگ الگ جا کر گڑ مانگا جائے۔ کیسر خالہ سے بھی؟ ٹینو نے آنکھیں چھپائی، ہاں، اور افسر آپا اور زرینہ آپا سے بھی۔ زرینہ آپا بڑی کایا ہے، جاتے ہی کہیں گی मेरा भैया कैसा, पहले मेरी चपली में कील ठोंक दे, फिर कहेंगी जरा मेरी किताबों पर कागज तो चढ़ाओ। जब जाओ हजारों काम बता देती हैं और गुड़ देने के नाम पर बोलेंगी, नहीं भाई हम गुड़ के पीपे में हाथ नहीं डालेंगे, हमें चिपचिपा लगता है। इतनी मुखालफत के खौफ के बावजूद इसके सिवा कोई चारा नहीं था कि गुड़ मांगा जाए। बबलू ने नहायत ही मसमसी सी सूरत बनाई और चले खाला अम्मा के पास। इसके साथ ही ये पार्ट अपने इख्तिताम को पहुंचा।